नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिको आधार मध्येको एउटा बलियो आधारका रूपमा हेरिँदै आइएको छ। यद्यपि पछिल्ला वर्षहरूमा मुलुकको पर्यटन क्षेत्र समेत अपेक्षित हिसाबले चलायमान हुन सकेको छैन। कोरोना महामारी, विश्वव्यापी आर्थिक संकुचन, विभिन्न देशहरूबीच चलिरहेको युद्ध लगायतका कारणले नेपाल घुम्न आउने पर्यटकको संख्यामा पनि अपेक्षित रूपमा वृद्धि हुन सकेको छैन। अझ रोचक कुरा त के छ भने, पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने विदेशीले नेपाल घुम्न आउँदा गरेको खर्च भन्दा नेपालीले विदेश घुम्न जाँदा गरेको खर्च झण्डै दोब्बरले बढ़िरहेको छ। सन् 2024 अन्त्यसम्म विभिन्न देशबाट करिब 11.5 लाख पर्यटक नेपाल घुम्न आएका थिए। यो संख्या अघिल्लो वर्ष सन् 2023 तुलनामा 13% बढ़ी हो। चालू आर्थिक वर्षमा सरकारले 16 लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ। तर तथ्याङ्क हेर्ने हो भने अपेक्षित रूपमा पर्यटक भित्रिन सकेका छैनन्। राष्ट्रिय गौरवको आयोजनाका रूपमा सम्पन्न गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालनमा आउन सकेको छैन भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड बाहेकका अन्य अन्तर्राष्ट्रिय उडानहरू हुन सकिरहेको अवस्था छैन। मुलुकमा सांस्कृतिक र धार्मिक पर्यटनको पनि प्रशस्त सम्भावना छ, तर तदनुरूप अगाडि बढ़न नसकिरहेको अवस्था यथावत छ। आजको अन्तर संवादमा हामी पर्यटन क्षेत्रको अवस्था र यस क्षेत्रका सम्भावना बारे केन्द्रित भएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग कुराकानी गर्दैछौ। मन्त्रीज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा। मन्त्रीज्यू, अहिले मुलुकको समग्र पर्यटन क्षेत्रको अवस्था के कस्तो छ? यहाँले नेतृत्व सम्हाले यता के कस्ता कार्यहरू सम्पन्न भएका छन्? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
पर्यटन क्षेत्र एकदमै एकाङ्गी र एक्लै अगाडि बढाउन सकिने, बढ्न सकिने क्षेत्र होइन। योसँग थुप्रै विषयहरू जोडिएका हुन्छन्। विशेष गरी सड़क यातायातको अवस्था कस्तो छ, त्यसै गरी पर्यटकीय गन्तव्यहरूमा अन्य पूर्वाधारहरू के कस्ता छन्, विशेष गरी यस्तो पूर्वाधारहरू खडा गर्ने सन्दर्भमा सरकारभन्दा पनि निजी क्षेत्र अगाडि आउनुपर्ने हुन्छ। त्यो निजी क्षेत्रलाई कति वातावरण दिन सकिएको छ र निजी क्षेत्र कति आशावादी भएर त्यो क्षेत्रमा लगानी गर्दैछ, पूर्वाधारहरू खडा गर्दैछ। हाम्रो त्यति मात्रै होइन, पूर्वाधारहरू देखिने भौतिक पूर्वाधारहरू एकातिर हुन्छन् भने अर्कोतिर हामीले प्रत्याभूति गर्नुपर्ने शान्ति सुरक्षाको प्रबन्ध के छ। सूचना सञ्चारको यो युगमा सूचना र सञ्चारको उपलब्धता तत्त स्थानहरूमा, तत्त गन्तव्यहरूमा छ कि छैन। त्यति मात्रै होइन, हामीहरूको आतिथेय संस्कार, जुन अतिथि देवो भव भन्ने हाम्रो मान्यता छ, संस्कार छ, त्यो संस्कार अनुसारका हाम्रा क्रियाकलाप छन् कि छैनन्, गराउन सकेका छौँ कि छैनौँ भन्ने कोणबाट यसलाई समग्रतामा डिल गर्नुपर्ने हुन्छ। अब एकदमै निराश हुनुपर्ने कुरा त होइन, तर हामीले केही प्रोएक्टिभ भएर अग्रसरता लिएर कामहरू गर्नुपर्नेछ। त्यसका लागि कतिपय नीतिहरूमा सुधार गर्नुपर्नेछ, कतिपय कानुनहरूमा सुधार गर्नुपर्नेछ। त्यो दिशामा हामी यो भूमिकामा, यो जिम्मेदारीमा आइसकेपछि त्यसलाई अगाडि बढाउने निष्ठापूर्ण प्रयत्न गरिरहेका छौं।
पछिल्ला वर्षहरूमा पर्यटन क्षेत्र पनि केही शिथिल भएको हो कि भन्ने आकलन पनि भइरहेको छ। आन्तरिक पर्यटनको अवस्था विस्तारै सुदृढ हुँदै गएको पनि देखिन्छ। आन्तरिक रूपमा देश घुम्ने नेपाली पर्यटकहरूको संख्यामा समेत वृद्धि भएको देखिन्छ, तर विदेशी पर्यटक आई त्यसबाट अर्थतन्त्रमा अपेक्षित टेवा पुग्न नसकेको भनेर टीका टिप्पणी समेत भइरहेका छन्। एक हिसाबले हेर्ने हो भने तथ्यगत रूपमा यो यथार्थ जस्तो पनि देखिन्छ। यसलाई कसरी हेर्न सकिन्छ? विदेशी पर्यटकलाई नेपालमा ल्याई नेपालमा खर्च गर्ने उनीहरूको क्षमतालाई वृद्धि गराई अर्थतन्त्रमा टेवा पुर्याउनका लागि कसरी अगाडि बढ्न सकिन्छ?
त्यसैका लागि हामीले वातावरण बनाउनु पर्ने हुन्छ। म केही दिन पहिले, केही हप्ता पहिले आइटिभी बर्लिनमा जुन संसारभरिका पर्यटन व्यवसायीहरू भेला हुन्छन्, पर्यटन क्षेत्रका सरकारका मन्त्रीहरूदेखि अरू जिम्मेदार निकायका पदाधिकारीहरू भेला हुन्छन्। त्यहाँ गएको बेला हामीले केही छलफलहरू चलाएका थियौँ, त्यहाँ पनि चलायौँ, फ्रान्समा पनि चलायौँ। त्यसमा चाहिँ उहाँहरू उहीँ बसेर पनि के चिन्ता गरिरहनु भएको छ भने काठमाडौँ पोखराको सडक अहिले के भयो, बनी भ्यायो कि भ्याएन, काठमाडौँबाट भैरवा जाने चाहिँ सडकको अवस्था के छ, यो लुक्ला क्षेत्रमा हेलिकप्टरको चाहिँ सञ्चालनका बारेमा के विवादहरू सुनिएका थिए, ती के भएका छन् भन्ने ढङ्गले चासो राखेको त्यहाँ मैले पाएँ। त्यहाँ बसेर पनि नेपालको हिमालप्रतिको उहाँहरूको आस्था निष्ठा, जो एक पटक नेपाल आउनुभएको छ, पटक पटक आउनुभएको छ, अथवा एकपटक आएका र पटक पटक आएका हरूले नेपालका बारेमा सुनाउनु भएको छ, उहाँहरूको हाम्रा हिमालका प्रतिको आस्था, यसका प्रतिको आकर्षण अत्यन्त लोभलाग्दो आकर्षण देखिन्छ। त्यति मात्रै होइन, सांस्कृतिक दृष्टिकोणले नेपाल बुद्ध जन्मेको देश भएको हुनाले बुद्ध धर्मावलम्बीहरू जुन जुन ठाउँमा जुन जुन देशमा छन् बाहिर बढी फैलिएको छ। कम्बोडियामा मात्रै 90%भन्दा बढी बुद्ध धर्मावलम्बीहरू छन्। उहाँहरूको चाहिँ लुम्बिनीका प्रतिको आस्था, विशेष गरी भारतीयहरू हिन्दू धर्मावलम्बीहरूको पशुपतिनाथ र मुक्तिनाथ प्रतिको आस्था, यो अत्यन्तै लोभलाग्दो आस्था छ। यसलाई हामीले जोड्नका लागि हामी आफूले मैले अघि नै भनेका विषयहरू, कनेक्टिभिटी लगायतका विषयहरू, यातायातको सहजताका लगायतका विषयहरूलाई हामीले प्रत्याभूत गर्नुपर्नेछ। त्यो दिशामा चाहिँ अघि नै तपाईँले भन्नुभयो, यो पोखरा र भैरवा विमानस्थल सञ्चालन मात्रै भइदियो भने पनि त्यसले धेरै ठुलो पर्यटकीय गतिविधिलाई चलायमान बनाउँछ। त्यो चलायमान गराउने दिशामा हामीले अन्तर्राष्ट्रिय स्तरमा चाहिँ यही सकारात्मक सूचना प्रवाह गर्ने, नेपाल त अब सहज रहेछ, पहिले जस्तो कठिन यात्रा, असुरक्षित यात्रा, जोखिमपूर्ण यात्रा बिहोर्नु पर्दो रहेछ भन्ने ढङ्गको सन्देश मात्रै हामीले प्रवाह गर्न सक्यौँ भने यहाँ आउने मानिसहरूको संख्या वात्तै बढ्छ। अब कतिपय देशमा फ्रान्समै 67 मिलियन त्यहाँ पपुलेसन छ, तर 100 मिलियन चाहिँ पर्यटक आउँछन् वर्षेनी भनिन्छ त्यहाँको तथ्याङ्कले त्यो गर्छ। अब उहाँहरू के कुरामा गइसक्नुभयो भने, अब पर्यटकको सङ्ख्यालाई कसरी धान्ने, पर्यटकलाई न्यूनतम गरेर आर्थिक गतिविधि चलायमान गराउने, महँगा पर्यटकहरू, गुणस्तरीय पर्यटकहरू मात्रै कसरी भित्राउने भन्ने चिन्तामा गइसक्नुभयो। उहाँहरूको त्यो प्रगति उन्नति हेर्दाखेरि हामीले चाहिँ हाम्रो देशको जुन प्रकृति छ, हाम्रो देशको जुन संस्कृति छ,
मैले यही सन्दर्भमा एउटा थप प्रश्न पनि जोड्न चाहे, जस्तो अघि मैले पृष्ठभूमिमा पनि भनेको थिएँ, पछिल्ला 3 आर्थिक वर्षको तथ्याङ्कलाई हेर्ने हो भने विदेशीले नेपाल घुम्न आउँदा गर्ने खर्च भन्दा नेपालीले विदेश घुम्दा गर्ने खर्च बढी देखिन्छ। एक हिसाबले यसलाई नकारात्मक टिप्पणी त गर्न मिलेन, तर जुनसुकै क्षेत्रको आय व्यय के कस्तो छ भनेर त्यसको तथ्याङ्क पनि राख्नुपर्ने अवस्था हुन्छ। अब चालु आर्थिक वर्षको 6 महिनाको तथ्याङ्कलाई हेर्ने हो भने विदेशी पर्यटकले नेपालमा 41 अर्ब 86 करोड़ रूपियाँ खर्च गरेको तथ्याङ्कले देखाएको छ सरकारी तथ्याङ्कले। यही अवधिमा नेपालीले विदेश भ्रमणमा 1 खर्ब 1 अर्ब रूपियाँ लगेको देखिन्छ। यस्तो असन्तुलनका बीचमा विदेशीले नेपालमा दैनिक रूपमा गर्ने खर्चको सीमा निर्धारण गर्दा के कस्तो होला? अब भूटानको उदाहरणलाई बेला बेलामा नेपालमा पनि प्रस्तुत गर्ने गरिन्छ, यहाँले यही सन्दर्भलाई उल्लेख गरिरहेको परिप्रेक्ष्यमा मैले यो प्रश्न गरे, गुणस्तरीय पर्यटक र खर्चको सवालमा
हामीले यी सबै विषयहरूलाई एकै ठाउँमा राखेर छलफल गर्न कोसिस गरिरहेका छौँ। आज मात्रै पनि अहिले आज मन्त्रालयमा निजी क्षेत्रका हाम्रा सरकारवालाहरूलाई हामीले निम्त्याएका छौँ। आउने बजेटमा यसपटकको अर्थतन्त्रको आकार धेरै चाहिँ खुकुलो र धेरै बढोत्तरी भएको अवस्था छैन, तर पनि बजेटको आकार धेरै नबढ्ने भए पनि के त्यस्ता नीतिगत रूपान्तरणहरू हामीले गर्न सक्छौँ जसले गर्दा निजी क्षेत्रलाई चाहिँ प्रोत्साहन होस्, निजी क्षेत्र आफै अग्रसरता लिएर विश्वासका साथ चाहिँ आफ्नो लगानी गर्न तत्पर होस् भन्ने ढङ्गको हामीले चाहिँ छलफल चलाइरहेका छौँ। र यो छलफल समग्रतामै जसरी भैरवा एयरपोर्ट र पोखरा एयरपोर्ट सञ्चालनका बारेमा एउटा कार्ययोजनै बनाएर त्यो कार्ययोजनामा सरोकार राख्ने सबै मन्त्रालयहरू निकायहरूलाई हामीले ती ठाउँहरूमा गएर सेवा दिनुहोस् भन्ने एउटा कार्ययोजना पास गरेका छौँ। अब कतिपय कार्ययोजना अनुसारका कामहरू भएका छन्, कतिपय अझ हुने क्रममा छन्। यसैले यसलाई चाहिँ समग्रतामा, होलिस्टिक रूपमा सम्बोधन गर्ने तपाईँले भनेका विषयहरू देशभित्रका आन्तरिक पर्यटकहरूलाई पनि देशैभित्र चलायमान बनाउने र बाहिरबाट आउने पर्यटकहरूको सङ्ख्या बढाउने सन्दर्भमा देखिएका चुनौतीहरू बाधाहरू के हुन्, सहजता कसरी प्रदान गर्ने, सरकारले गर्ने चाहिँ भूमिकाहरू के हो र निजी क्षेत्रलाई हामीले गरिदिने सहजताको कुरा के हो भन्ने सन्दर्भमा हामी अहिले गहन छलफलमै छौँ विभिन्न कोणबाट। त्यही अनुसारको आगामी नीति तथा कार्यक्रम पनि ल्याउने, बजेट पनि ल्याउने र त्यसलाई प्रभावकारी किसिमले कार्यान्वयन गर्ने दिशामा हामी जाने र कतिपय ऐनहरू चाहिँ अहिले संसदमा पर्यटन ऐन नै भर्खरै मन्त्री परिषदले पास गरेको छ। पर्यटन ऐनका माध्यमबाट हामी यो संघीयता पछि स्थानीय तह, प्रदेश र सङ्घले कसरी समन्वयात्मक किसिमले पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ, कसरी तीन तहको समन्वयबाट पर्यटनको विकासमा चाहिँ यसको प्रवर्धनमा चाहिँ जोड्न सकिन्छ, जोडिन सकिन्छ, मिलेर काम गर्न सकिन्छ भन्ने सन्दर्भमा पनि पर्यटन ऐनले धेरै विषयहरू बोकेर आएको छ। अब त्यो पनि हामी पारित पास गर्ने दिशामा, संसदमा लैजाने दिशामा छौँ। सुधारका निम्ति यिनै नीतिगत पहलहरू र कानुनी पहलहरू हामीले गरिरहेका छौँ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले पर्यटन क्षेत्रको अवस्था र यस क्षेत्रका सम्भावनाबारे केन्द्रित भएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग कुराकानी गरिरहेका छौं। हुन्छ मन्त्रीज्यू, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाऊ। यहाँले यसअघि नै कुराकानीका क्रममा भनिसक्नु भएको छ यो विमानस्थलको बारेमा, पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित समृद्धिको आधारका रूपमा ठूलो ऋण लिएर गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवका आयोजना भित्रै पारेर सम्पन्न गरियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट त अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् भन्दा पनि फरक नपर्ला, किनभने सीमित चार्टर्ड उडानहरू मात्र त्यहाँबाट भएको देखिन्छ। अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकिरहेको तितो यथार्थ हामी माझ रहेको छ। पूर्वाधार त निर्माण भए तर प्रतिफल आउन सकेन, त्यसका लागि हामीले पहल गर्न सकेनौं भनेर अहिले यो प्रश्न टटकारो रूपमा अगाडि आइरहेको छ। मन्त्रालयले यो विषयलाई कसरी हेरेको छ? यहाँ त विभागीय नेतृत्व समेत हुनुहुन्छ मन्त्रालयको। अब कहिलेसम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन हुन्छन्, त्यसै गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेदेखि पुनः सञ्चालनमा आउँछ, त्यसका लागि हामीले के कस्ता तयारी गरेका छौं, समन्वय हाम्रो कहाँ पुगेको छ त?
हामी देशभित्र पनि र देश बाहिर पनि यो विषयलाई बडो चिन्ता र चासोका साथ उठाइरहेका छौँ र प्रयत्न गरिरहेका छौँ। पोखराबाट भर्खरै यो अघिल्लो महिनाबाट यो सिचुवान एयरलाइन्सले पोखरा छेन्दु उडान प्रारम्भ गरेको छ। विशेष गरी पोखरा स्थित निजी क्षेत्रको सक्रियतामा पहल कदमीमा चाहिँ त्यो भएको छ र त्यो नियमित उडानकै रूपमा छ। अब अप्रिल एकदेखि हाम्रो चैत्र 18 गतेदेखि 2-3 दिनपछि पोखराबाटै हिमालयन एयरलाइन्सले काठमाडौँ पोखरा लासा फ्लाइट उसले पनि नियमित उडान सञ्चालन गर्दैछ र भैरवामा तपाईँलाई थाहा छ 4-5 वटा एयरलाइन्सहरूले नियमित उडान गरिरहेकै छन्। अब अरू ठाउँका एयरपोर्टहरूको पनि इतिहास हेर्दा एयरपोर्टहरू सुरुमा चाहिँ यस्तै खालको सकस बेहोर्ने र फ्लाइटहरू गर्न कठिन हुने, फ्लाइट भइहाल्यो प्यासेन्जर नहुने, व्यावसायिक उडानमा चाहिँ चुनौती आउने, यस्ता कठिनाइहरू अरू एयरपोर्टहरूले समेत बोक्नु परेको, वहन गर्नु परेको चाहिँ इतिहास छ। त्यसैले एकदमै धेरै निराश हुने होइन, तर हामीले तत्परता लिनुपर्छ। मैले जहाँ जाँदाखेरि अस्ति भर्खरै कम्बोडियामा पनि मैले त्यहाँको पर्यटन मन्त्री र त्यहाँको संस्कृति हेर्ने मन्त्री उहाँहरू दुवैजनासँग मेरो भेट भएको थियो। हामीले कम्बोडियाबाट लुम्बिनी उडान भैरवा उडान बडो व्यवहारिक हुन्छ, किनकि बुद्ध धर्मावलम्बीहरूको ठुलो सङ्ख्या भए पनि कम्बोडियामा उहाँहरूले बुद्ध जन्मेको भूमिमा आउन खोज्नुहुन्छ, चाहनुहुन्छ। त्यसै गरी आइकाओको चाहिँ मिटिङ जुन दिल्लीमा केही समय पहिले भएको थियो, त्यहाँ गएको बेला पनि जतिजनासँग कुरा भयो, हाम्रा फ्लाइटहरू सञ्चालनका विषयमा छलफल भयो। थाइल्यान्डमा जुन काठमाडौँ ब्याङ्ककको फ्लाइट छ, हाम्रै नेपाल एयरलाइन्सले पनि गरिरहेको छ, ती फ्लाइटहरूलाई पनि हामीले चाहिँ लुम्बिनीमा केन्द्रित गर्ने, बुद्धको जन्मभूमिमा केन्द्रित गर्ने दिशामा त्यतापट्टि हामीले केन्द्रित गर्ने र पोखरा पर्यटकीय दृष्टिकोणले पोखरा चाहिँ त्यति मात्रै होइन, त्योभन्दा माथि मुक्तिनाथसम्मको पनि एउटा सहज र निकट गन्तव्य भएको हुनाले त्यतापट्टि केन्द्रित गर्ने हिसाबले हामीले सबैतिर छलफल अगाडि बढाइरहेका छौँ। मानिसहरू, त्यो ठाउँको नेतृत्व, ती देशहरू, त्यहाँको समुदाय यतापट्टि पोजिटिभ छ, तर हामीले यसलाई अझ चाहिँ फलोअप गर्दै निराश नभइकन, हुन सकेन, गर्न सकिन भन्ने भन्दा पनि हुन सक्छ, गर्न सक्छ भन्ने त्यो भावका साथ चाहिँ हामीले प्रयत्न गरिरहनु पर्छ। दुईटै एयरपोर्टहरूको भविष्य छ, हामी दुईटै एयरपोर्टहरूलाई चलायमान गराएर अहिले लागेको ऋण पनि तिर्ने र त्यसबाट चाहिँ व्यावसायिक हिसाबले मुनाफा पनि लिने दिशामा चाहिँ हामी त्यो ढिलो चाँडो सफलतामा पुग्छौँ, सफल हुन्छौँ भन्ने लाग्छ मलाई। बनेको पूर्वाधारहरू खेर जाँदैनन्, यसको चाहिँ उपयोग हुन्छ, अधिकतम उपयोग गर्ने दिशामा चाहिँ हामी सफलता प्राप्त गर्छौँ। त्यो दिशामा हाम्रो सम्पूर्ण हिसाबले प्रयत्न र तत्परता छ, म तपाईँलाई यही आग्रह गर्न चाहन्छु।
अब म थोरै चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका कुरातर्फ केन्द्रित हुन चाहे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन र निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको लगानीको ढाँचा र पूर्व तयारीका कार्य गर्ने भनेर बजेटमा प्राथमिकताका साथ उल्लेख गरिएको छ। अहिले मन्त्रालयले यस विषयमा बजेटमा उल्लेख भए अनुसार के कस्तो तयारी गरेको अवस्था छ, खास गरी अन्तर्राष्ट्रिय विमानस्थल निजगढ़को सन्दर्भ र दोस्रो टर्मिनल भवन बनाउने सन्दर्भमा?
अब यो दुईटा कुरा के हो भन्नुहुन्छ भने, निजगढ विमानस्थलकै एउटा पूरक योजनाकै रूपमा मान्नुपर्छ। फास्ट ट्र्याक अब लगभग कम्प्लिट हुने दिशामा गएको छ र निकै ठुलो लगानी र लागतका साथ काठमाडौँबाट 1.5 घण्टाको दूरीमा, 1.5 घण्टा मात्रै समय लाग्ने ठाउँमा त्यो ठाउँ पुग्न सकिने गरी यो बाटो बन्दैछ। यो पूरक योजनाले नै यसको सम्पन्न गर्ने चाहिँ नजिक नजिक पुग्दै गर्दा एयरपोर्टको आवश्यकता अझ खड्किन्छ, किनकि काठमाडौँको एयरपोर्टले अहिले आफ्नो भार भन्दा धेरै बढी 45 लाख लगभग यात्रुहरूलाई आवागमन गराउनु पर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अहिले 90 लाख भन्दा बढी मानिसलाई वार्षिक ओहोर दोहोर गराएको छ र निकै ठुलो चाप बेहोरिरहेको अवस्था छ। त्यसैले राजधानीबाट 1.5 घण्टा टाढा एयरपोर्ट भनेको संसारभरिका राजधानीबाट ठुला एयरपोर्टहरू यति दूरीमा हुन्छन् नै, त्यसैले त्यसको आवश्यकता, त्यसको औचित्य अझ पुष्टि हुँदै जानेछ। यता टिआइएको कुरा चाहिँ अहिले जुन ट्याक्सीवे निर्माण लगभग अब सम्पन्न हुने क्रममा छ, त्यसले पनि यसको क्षमता बढाउँछ। अब अहिले भइरहेको जुन क्षमता छ यात्रुहरूलाई आवागमन गराउने क्षमता, त्यसको कम्तीमा पनि 25% क्षमता अभिवृद्धि हुन्छ र त्यसका निम्ति आवश्यक पर्ने टावर लगायतका चाहिँ जुन टर्मिनल, नयाँ टर्मिनल लगायतको विषय यहाँले उठाउनुभयो, तर मलाई के लाग्छ भने अहिले अब हामीले हाम्रा यी योजनाहरूलाई अगाडि बढाउनु पर्छ, तर यी योजनाहरूलाई हामीले सम्पन्न गर्ने गरी बजेटको चाहिँ प्रबन्ध गर्ने कुरा यतिखेर बजेटको जुन आकार छ त्यसले गर्दा कठिनाइ छ। त्यसैले हाम्रा योजनाहरूलाई मर्न नदिकन हाम्रा योजनाहरूको औचित्यलाई अझ चाहिँ यसको सार्थकतालाई अझ हामीले मापन गर्दै, मूल्याङ्कन गर्दै, त्यसप्रति गम्भीर हुँदै यी योजनाहरूलाई कसरी हुन्छ, कुन मोडालिटीबाट हुन्छ अगाडि बढाउने र सम्पन्न गर्ने दिशामा जानुपर्छ र त्यसका लागि मन्त्रालयले प्रयत्न गरिरहेको छ। हाम्रो नागरिक उड्डयन प्राधिकरण लगायतको टेक्निकल टिमले पनि यो यसरी जाँदा ठिक होला, यसरी अगाडि बढाउनु पर्ला भन्ने ढङ्गको हामीले होमवर्क गरिरहेका छौँ। त्यो कुरा चाहिँ हामी नीति तथा कार्यक्रम जुन आउँछ सरकारको, त्यसमा पनि निरन्तर गर्ने र बजेटमा पनि अगाडि बढाउनका लागि, सुरुवात गर्नका लागि आवश्यक पर्ने बजेटको प्रबन्ध गर्ने दिशामा हामीले सोचिरहेका छौँ।
अब म थोरै धार्मिक तथा सांस्कृतिक र प्राकृतिक पर्यटनतर्फ पनि केन्द्रित हुन चाहे। अब धार्मिक पर्यटनका हिसाबले काठमाडौँ उपत्यका सहित देशैभर उच्च र प्रचुर सम्भावना रहेको देखिन्छ। यहाँले यसअघि नै भनिसक्नुभयो, बुद्धको जन्मस्थल पनि नेपाल हो, हिमाल नै हिमालको देश पनि नेपाल हो, सुन्दर र मनोरम ताल नदीहरू पनि नेपालमै रहेका छन्। प्राकृतिक र पर्यावरणीय हिसाबले पनि नेपाल आफैमा समृद्ध रहेको छ। आकर्षक निकुञ्जहरू पनि हामी कहाँ रहेका छन्, यस्ता स्वर्णिम विषयहरूलाई अब प्रचार प्रसारको माध्यमबाट कसरी विश्वसँग जोड्न सकिन्छ ताकि धेरै भन्दा धेरै पर्यटक, गुणस्तरीय पर्यटक जसले नेपालमा आएर खर्च गर्न सक्छन् र नेपालको विश्व मानचित्रमा नै एउटा फरक पहिचान पनि स्थापित हुन सक्छ पर्यटनको माध्यमबाट, यी विषयहरूलाई प्रचार प्रसारको माध्यमबाट कसरी अगाडि बढाउन सकिन्छ? मन्त्रालयले यस विषयमा कुनै योजना बनाएको छ कि? बजेट नीति कार्यक्रममा त प्रचार प्रसार लगायत सांस्कृतिक पर्यटनको सम्भावनालाई पनि उजागर गर्ने विषयहरू प्राथमिकताका साथ समेटिएका पनि छन्।
हाम्रा निकायहरूलाई प्रभावकारी बनाउँछौ, हामी थप प्रभावकारी बनाउँछौ। पुरातत्वले सम्पदा संरक्षण गर्ने, किनकि हामीसँग यस्ता पुरातात्विक सम्पदा छन् कि जसले निकै लामो इतिहास बोकेका छन्, निकै पुरानो कला र सम्पदा बोकेका छन्। भूकम्पको कारणले र बाढी पहिरो लगायतका जुन प्राकृतिक प्रकोपहरू हामीले बेहोर्नु पर्यो, त्यसका कारणले धेरै सम्पदाहरू नाश भएको अवस्था छ। त्यो नाश भएको सम्पदाहरूको संरक्षण गर्ने, त्यसको प्रवर्धन गर्ने र त्यतापट्टि मानिसहरूको ध्यान आकर्षण गर्ने, ती ठाउँहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने काम हामीले मिति महाकाली नै गर्नुपर्नेछ, त्यो संस्थालाई, त्यो निकायलाई सक्रिय गराएर। त्यसै गरी पर्यटन विभाग छ हामीसँग जसले पर्यटन पूर्वाधार को काम पनि गर्छ र पर्यटन क्षेत्रलाई विकसित गर्नका लागि अरू वातावरण पनि बनाउँछ, निजी क्षेत्र लगायतलाई पर्यटनतिर उन्मुख गराउनका लागि वातावरण पनि बनाउँछ। होटेलहरूको तारे होटेलहरूको स्वीकृति दिनेदेखि लिएर त्यहाँ पर्यटन क्षेत्रका निम्ति एउटा मुख्य मेरुदण्डको रूपमा अहिले विकसित हुँदै गरेको क्यासिनो सञ्चालन लगायतका विषयहरू, जहाँ विदेशीहरू चाहिँ विभिन्न किसिमको चाहिँ मनोरञ्जनका निम्ति आउने गर्छन्, विभिन्न किसिमको चाहिँ एडभेन्चरका निम्ति आउने गर्छन्, विभिन्न खालको चाहिँ अब आफ्नो ठाउँ छोडेपछि अर्को देशमा आएपछि सबै खालको चाहिँ एउटा चाहिँ सन्तोष आनन्द का निम्ति पनि आउने गर्छन्। त्यसैले त्यो लगायतका पूर्वाधारहरू खडा गर्ने, त्यो लगायतलाई सुसञ्चालन गर्ने, नियमन गर्ने दिशामा पर्यटन विभाग लगायतका निकायहरूलाई हामीले सक्रिय गराउनु पर्नेछ। त्यसै गरी हामीसँग नेपाल पर्यटन बोर्ड छ, जो निजी क्षेत्र र सरकारी क्षेत्र दुईटै क्षेत्रलाई समन्वयात्मक ढङ्गले चाहिँ अगाडि बढाएर सञ्चालन गरेर समन्वय गरेर एउटा सिनर्जी, एउटा ऊर्जा उत्पन्न गर्ने कामका सन्दर्भमा उत्साह उत्पन्न गर्ने, त्यति मात्रै होइन कि संसारभरि पर्यटन प्रवर्धनका निम्ति विभिन्न खालका फेस्टिभलहरू, विभिन्न खालका पर्यटन प्रवर्धनसँग सम्बन्धित कामहरू गर्ने लगायतका कामहरू हामी गर्छौँ। र हामीसँग विविध सङ्ग्रहालयहरू पनि छन्, यी सङ्ग्रहालयहरूलाई व्यवस्थित गरेर देशभित्र आएको पर्यटकलाई केही समय इङ्गेज गर्ने, केही समय यहीँ राख्ने, ऊ यहीँ रमाओस्, यहीँ खुसी होस् र यहाँबाट एउटा सन्देश लिएर जाओस् कि नेपालको प्राकृतिक सम्पदा, नेपालको पुरातात्विक सम्पदा, नेपालका धार्मिक सम्पदा, सांस्कृतिक सम्पदाहरू चाहिँ हेर्न लायकका छन्, हेर्नुपर्छ। अध्ययताको दृष्टिकोणले आउने, अध्ययनको दृष्टिकोणले आउने मान्छे पनि यहाँबाट सन्तुष्ट भएर आफ्नो अध्ययनको उचाइ प्राप्त गरेर जाओस्, मनोरञ्जनका दृष्टिकोणले आउने मान्छे पनि मनोरञ्जन लिएर चाहिँ एउटा आत्मसन्तोष सन्तुष्टिका साथ यहाँबाट जाओस् भन्ने खालको वातावरण बनाउने गरी हामीले यी विभिन्न निकायलाई सक्रिय पार्ने र पर्यटन क्षेत्रलाई सहज बनाउनका निम्ति आवश्यक पर्ने जे जे चाहिँ कम्पोनेन्टहरू छन्, संचारसँग सम्बन्धित, सडकसँग सम्बन्धित, खानेपानीसँग सम्बन्धित, भोलि स्वास्थ्यको कहीँ जटिलता आयो भने स्वास्थ्यसँग सम्बन्धित यी विभिन्न कम्पोनेन्टहरूलाई पनि तत्तत् ठाउँमा, तत्तत् गन्तव्यहरूमा हामी यो ठाउँमा जाँदा सबै दृष्टिकोणले सुरक्षित छौँ, हामी सबै यो ठाउँमा जाँदा सबै दृष्टिकोणले व्यवस्थित छौँ र हामी सबै प्रकारको चाहिँ सेवा सुविधा, मनोरञ्जनका साधनहरू यो सबै उपलब्धता छ भन्ने ढङ्गको व्यवस्थापन गर्ने गरी अन्तर मन्त्रालय, अन्तर निकाय समन्वय पनि, यसको पनि खाँचो हामीले देखेका छौँ। त्यो ढङ्गले चाहिँ पर्यटन मन्त्रालय एक्लैले आफैले केही गर्न सक्ने होइन, योसँग जोडिएर यसले अरूसँग चाहिँ समन्वय गरेर पर्यटकलाई भित्र्याउने र ती पर्यटक भित्रिएका आएका पर्यटकलाई यहाँबाट सन्तुष्ट बनाएर पठाउने, ऊ आफै हाम्रा लागि एउटा मार्केटिङको टुल बन्छ कि उसले नै गएर भन्छ कि नेपाल त एकपटक जानै पर्छ भनेर, ऊ नै हाम्रा लागि एउटा मार्केटिङको एउटा स्रोत भइदिन्छ। यो दिशामा चाहिँ हामीले काम गर्ने गरी समग्रतामा यसका नीतिगत परिवर्तन, कानुनी परिवर्तन र तिनको चाहिँ प्रभावकारी कार्यान्वयनको दिशामा हामी अगाडि बढ्छौँ र विशेष गरी निजी क्षेत्रलाई चाहिँ अगाडि अगाडि राखेर, निजी क्षेत्रलाई प्रोत्साहन गरेर वातावरण दिएर चाहिँ यो क्षेत्रको लगानी बढाउँछौँ र पर्यटक भित्र्याउने र पर्यटकलाई सन्तुष्ट बनाउने कुरामा चाहिँ उहाँहरूको योगदानलाई चाहिँ हामी समाहित गर्न चाहन्छौँ, मिसाउन चाहन्छौँ।
हुन्छ मन्त्रीज्यू, यहाँको महत्वपूर्ण र व्यस्त समयका लागि धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रमको समय पनि सकिएको छ।
हवस्, धन्यवाद।
आजको अन्तरसंवादमा हामीले पर्यटन क्षेत्रको अवस्था र यस क्षेत्रका सम्भावनाबारे केन्द्रित भएर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्, नमस्कार।